परमेश्वरलाई धन्यवाद होस् कि हामीले मर्कुसको पुस्तकबाट येशूलाई चिन्नु वचनको श्रृङ्खलालाई सिध्याएका छौँ र आजबाट अनन्त जीवनको निश्चितता शीर्षकमा यो पहिलो युहन्नाबाट वचनको नयाँ श्रृङ्खला सुरु गर्दैछौँ र कृपया मसँगै निरन्तर प्रार्थना गर्नुहोस् कि परमेश्वरले आफ्नो वचनको विश्वासयोग्य प्रचारद्वारा ख्रिस्टको सानो बगाललाई विश्वासमा बलियो पारुन् पापीहरूलाई बचाउन् र आफ्नो महिमा ल्याउन् आउनुहोस् हामी हाम्रो वचनको नयाँ श्रृङ्खलालाई एउटा प्रश्नबाट सुरु गरौँ र प्रश्न यस प्रकार छ कि येशु को हुनुहुन्छ येशु को हुनुहुन्छ आम मानिसले यस प्रश्नको जवाफ यसरी दिन्छन् येशु केवल एक ऐतिहासिक मानिस हुनुहुन्थ्यो उहाँ असल शिक्षक हुनुहुन्थ्यो जसले असल नैतिक शिक्षाहरू सिकाउनु भयो जस्तै आफ्नो गालामा चड्काउनेलाई अर्को गाला पनि थापिदिनु त्यसकारण गान्धीले पनि येशूलाई मन पराएर येशूको शिक्षालाई अनुसरण गरे र गान्धी निकै चर्चित बने प्रसिद्ध बने येशू एक मानिस हुनुहुन्थ्यो भन्ने कुरामा हाम्रो समाजले कति पनि आपत्ति जनाउँदैनन् तर येशू परमेश्वर हुनुहुन्छ भन्यो भने हाम्रा समाजका मानिसहरूको कान ठाडो ठाडो हुन्छ र तुरुन्तै इन्कार गर्छन् तर यसको विपरीत प्राचीन यहुदी समाजको समस्या येशूको परमेश्वरत्व थिएन येशू परमेश्वर हुनुहुन्छ भन्ने कुरालाई स्वीकार गर्न प्राचीन यहुदी समाजलाई कति पनि गाह्रो भएको थिएन तर येशूको मानवत्व चाहिँ ती समाजको निम्ति समस्या थियो येशू मानिस हुनुहुन्थ्यो भन्ने कुरालाई चाहिँ यहुदी समाजले स्वीकार गर्दैन थिए यो चाहिँ ठुलो अपमानजनक कुरो थियो तिनीहरूले येशू परमेश्वर हुनुहुन्छ भने स्वीकार गर्थे तर उहाँ मानिस पनि हुनुहुन्थ्यो भन्ने कुरा उनीहरूले स्वीकार गरेनन् तिनीहरू ठान्थे कि येशू देख्नमा मानिस जस्तो हुनुहुन्थ्यो तर उहाँको शरीर र प्राण भएको उहाँ शरीर र प्राण भएको मानिस हुनुहुन्थेन उहाँ एउटा प्रेत अथवा प्रकाश मात्र हुनुहुन्थ्यो देख्दा मानिस जस्तो तर मानिस होइन एउटा भूत एउटा प्रेत जस्तो येशू खास मानिसको रूपमा यस संसारमा आउनुभएको थिएन भने तिनीहरूले विश्वास गर्थे र त्यही शिक्षा अरूहरूलाई सिकाउने पनि गर्थे र यस प्रकारको शिक्षा युहन्नाको समयमा भएको मण्डलीहरूभित्र पनि छिरिसकेको थियो र मण्डलीमा भएको कति विश्वासीहरूले पनि यो सुन्न थालिसकेको थियो स्वीकार्न थालिसकेको थियो कि येशु वास्तवमा परमेश्वर हुन्छ तर उहाँ मानिसको रूपमा शरीरमा आउनु भएन त्यही भएर युहन्नाले यस पत्र लेखे र यस पत्रमा तिनीहरूको शिक्षाको विरुद्धमा युहन्नाले यही सिकाउँछन् कि देहधारण येशु पूर्ण रूपमा परमेश्वर र पूर्ण रूपमा मानिस हुनुहुन्थ्यो सो कृपया मसँगै पहिलो युहन्नालाई पल्टाउनुहोस् तपाईँसँग बाइबल छ भने पहिलो युहन्ना तपाईँसँग बाइबल छैन भने हामीसँग केही बाइबलहरू पछाडिको टेबलमा उपलब्ध छ एउटा कपी लिनुहोस् र पहिलो युहन्नालाई पल्टाउनुहोस् पहिलो युहन्ना तपाईँलाई पल्टाउन गाह्रो भएमा सँगै बसेको साथीलाई दायाँ बायाँ तपाईँबाट तपाईँले सहयोग लिन सक्नुहुन्छ तर पहिलो युहन्नामा तपाईँ पल्छाउनुहोस् र जसै यहाँ अगाडिबाट परमेश्वरको वचन अबको केही 40-45 मिनटसम्म व्याख्या गर्दै प्रचार गरिन्छ तपाईँले आफ्नो बाइबल नै हेर्नुहोस् पहिलो युहन्ना एक अध्यायको 1-4 पदसम्म तपाईँलाई सजिलो यो 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 पत्रलाई भेट्टाउने सजिलो तरिका भनेको तपाईँले पछाडिबाट सुरु गर्नुहोस् अन्तिम मा तपाईँले प्रकाशको पुस्तक पाउनुहुन्छ त्यसपछि अगाडि जानुभयो भने यहुदा पाउनुहुन्छ अनि त्यसपछि तपाईँले तेस्रो युहन्ना पाउनुहुन्छ दोस्रो युहन्ना अनि पहिलो युहन्ना तर यो पक्का गर्नुहोस् कि तपाईँले बाइबलमा हेर्नुहुँदैछ जसरी म प्रचार गर्छु मैले भनेको सबै कुरा विश्वास नगर्नुहोस् तर मैले भनेको कुरा यदि बाइबलसँग मिल्छ भने मात्र विश्वास गर्नुहोस् र बाइबलसँग दाँजेर हेर्नुहोस् र प्रश्न गर्नुहोस् कि मेरो अगाडि उभिएको मानिस मेरो अगाडि उभिएर प्रचार गरिरहेको मानिसले परमेश्वरको वचनको अधिकार पनि आफूलाई राखेर रा, परमेश्वरको वचनलाई विश्वासयोग्य तरिकाले प्रचार गर्दैछ कि छैन तपाईँले मलाई बाइबलदेखि दायाँ बायाँ गएको देख्नुभयो पाउनुभयो भने मलाई सङ्गतिपछि भेटेर सुझाव दिनुहोस् मलाई तपाईँले भन्नुहोस् कि तपाईँले जे भन्नुभयो त्यो बाइबलमा थिएन त्यो तपाईँको विचार होला जस्तो लाग्यो तपाईँको त्यो अनुभव जस्तो लाग्यो अथवा तपाईँ त्यो कहीँ पढ्नुभयो जस्तो लाग्यो संसारबाट सिक्नुभयो जस्तो लाग्छ तर बाइबलले परमेश्वर वचनले त सिकाउँदैन भन्नुहोस् म सुध्रिनलाई तयार छु हामी सबै मानिसहरू परमेश्वरको वचनलाई हामी कसैले पनि पार लगाइसकेको छैनौँ, एउटा ठुलो समुद्र जस्तो हामी एकचोटि हराउँछौँ, तर हामी फेरि पनि एकअर्कालाई हामी सच्याउँछौँ, उत्साह दिन्छौँ। सो पहिलो योना एक अध्यायको एकदेखि चार पदसम्म म जसै पढ्छु, जसै म पढ्छु तपाईँले आफ्नो बाइबलमा हेर्नुहोस्, ओके। जीवनको त्यस वचनको विषयमा जो सुरुदेखि थियो, जो हामीले सुनेका छौँ, जो हाम्रै आँखाले हामीले देखेका छौँ, जो हामीले हेर्यौँ र हाम्रा हातले छोयौँ, त्यो जीवन प्रकट भयो र हामीले देख्यौँ र हामी गवाई दिन्छौँ र तिमीहरूलाई त्यस अनन्त जीवनको सन्देश सुनाउँछौँ जो पितासँग थियो र हामी कहाँ प्रकट भयो। हामीले जे देखेका र सुनेका छौँ सो हामी तिमीहरूलाई सुनाउँछौँ, ताकि हामीहरूसँग तिमीहरूको सङ्गति होस्। हाम्रो सङ्गति पिता र उहाँको पुत्र येशु ख्रीष्टसँग छ। हामी यी कुरा यस हेतुले लेखिरहेका छौँ कि हाम्रो आनन्द पूर्ण होस्। सो यो खण्डबाट हामीले देख्ने सिक्ने मुख्य विषय भनेको यस प्रकार छ, येशु जीवनको त्यो अनन्त वचन हुनुहुन्छ जो हामीलाई जीवन दिनलाई शरीरमा प्रकट हुनुभयो। मुख्य विषय तपाईँले अरू केही सम्झिनु भएन भने पनि यो कुरालाई चाहिँ तपाईँले सम्झिनुहोस्। जस्तै तपाईँ घर जानुहुन्छ, कसैले तपाईँलाई सोधलाई आजको वचन के को विषयमा थियो, के को विषयमा प्रचार गर्नुभएको थियो, तपाईँले भन्नुहोस् कि येशु जीवनको त्यो अनन्त वचन हुनुहुन्छ जो हामीलाई जीवन दिनलाई शरीरमा प्रकट हुनुभयो। र यसको पनि हामी तिनवटा बुदाहरू हेर्नेछौँ। पहिलो बुदा येशु जीवनको त्यो अनन्त वचन हुनुहुन्छ, पहिलो बुदा येशु जीवनको त्यो अनन्त वचन हुनुहुन्छ, दोस्रो जीवनको त्यो अनन्त वचन देह धारण हुनुभयो, दोस्रो जीवनको त्यो अनन्त वचन देह धारण हुनुभयो, र तेस्रो ताकि पितासँग हाम्रो सङ्गति होस् र हाम्रो आनन्द पूर्ण होस्, ताकि पितासँग हाम्रो सङ्गति होस् र हाम्रो आनन्द पूर्ण होस्। तपाईँले वचन नोट गरिराख्नु भएको छ आफ्नो कपीमा अथवा त्यो तपाईँलाई दिएको बुलेटिनको पछाडिपट्टि लेखिराख्नु भएको छ भने यी बुदाहरू लेख्नुहोस्। येशु जीवनको त्यो अनन्त वचन हुनुहुन्छ, दोस्रो येशु जीवनको त्यो अनन्त वचन देहधारण हुनुभयो, र तेस्रो ताकि पितासँग हाम्रो सङ्गति होस् र हाम्रो आनन्द पूर्ण होस्। So the big idea in our text today is this: Jesus is the eternal word of life which appeared in the flesh to give us life. Let me repeat myself. Jesus is the eternal word of life which appeared in the flesh to give us life. And under this big idea, we'll have three points. First, Jesus is the eternal word of life. First, Jesus is the eternal word of life. Second, the eternal word of life appeared in the flesh. Second, the eternal word of life appeared in the flesh. And third, so that we might have fellowship with the Father and our joy may be complete. So that we might have fellowship with the Father and our joy may be complete. Yesu jibanko tyo ananta bachan hununcha. Pad ka ko khanda kalai heruna. Pad ek ko khanda kalai. Jibanko tyas ananta bachan ko bishayama. Jo suru dekhi thiyo. पद एकको खण्ड कले नै यही भनिरहेको छ, यही कुरा घोषणा गरिरहेको छ कि येशु जो जीवनको त्यो वचन हुनुहुन्छ उहाँ सुरुदेखि नै हुनुहुन्थ्यो। तर जब तपाईँ मानिसहरूलाई येशुको बारेमा सुनाउनुहुन्छ, तपाईँ मानिसहरूले येशुलाई कोसँग तुलना गर्छ? तपाईँले सुनाउनु बित्तिकै उनीहरूले येशुलाई कसैसँग तुलना गर्छ? प्राय कोसँग तुलना गर्छ? अधिकांश मानिसहरूले येशुलाई प्राय गौतम बुद्धसँग तुलना गर्छन् र भन्छन् येशु त हिजोको हो नि, गौतम बुद्ध त येशुभन्दा 1500 वर्ष अगाडि आएका थिए, गौतम बुद्ध येशुभन्दा जेठो हुनुहुन्छ। अथवा हाम्रा हिन्दू मित्रले के भन्छन्? उनीहरूले भन्छन् कि हिन्दू धर्म सनातनको धर्म हो, हिन्दू धर्म संसारमा सबैभन्दा पुरानो धर्म हो, इसाई धर्म त केवल 2000 वर्ष मात्र पुरानो छ। तर परमेश्वरको वचनले के भन्छ? हाम्रो अगाडि परमेश्वरको वचन जुन अहिले भर्खरै हामी पढ्यौँ के भन्दैछ? परमेश्वरको वचन के भन्दैछ? येशु जो जीवनको त्यो वचन हुनुहुन्छ उहाँ कहिलेदेखि अस्तित्वमा हुनुहुन्छ? बाइबलले के भन्दैछ? उहाँ सुरुदेखि हुनुहुन्थ्यो, उहाँ सुरुदेखि हुनुहुन्थ्यो। कुन सुरुदेखि? के को सुरुदेखि? के यहाँ खालि 2000 वर्षको कुरा भइरहेको छ? होइन, येशु संसारको जग बसाल्न भन्दा पहिलेदेखि नै हुनुहुन्थ्यो। Jesus was even before the foundation of the world. Yuhanna 17 को 5 ले हामीलाई स्पष्टसँग भन्दछ Yuhanna 17 को 5 ले जसले यसले प्रार्थना गर्नुहुन्छ उहाँले के भन्नुहुन्छ ध्यान दिएर सुन्नुहोस् अब हे पिता संसारको सृष्टि हुन अघि तपाईको सम्मुख मेरो जुन महिमा थियो त्यसैले आफ्नो उपस्थितिमा मलाई महिमित पार्नुहोस् यसले के भन्नुहुँदैछ संसारको सृष्टि हुनुभन्दा अगाडि मेरो महिमा थियो म अस्तित्वमा थिएँ त्यो महिमा आज फेरि त्यही महिमाले मलाई महिमित पार्नुहोस् गौतम बुद्ध र सबै धर्महरूको पृथ्वीमा उदय हुनुभन्दा धेरै अघिबाटै येसु अस्तित्वमा हुनुहुन्थ्यो येसु सुरुदेखि पिता परमेश्वरसँग अस्तित्वमा हुनुहुन्थ्यो र यहाँनिर पिता पुत्रको भाषालाई लिएर फेरि हामी अन्यलमा नपरौँ परमेश्वर पिता हुनुहुन्छ येसु पुत्र परमेश्वर हुनुहुन्छ भन्ने जुन यो पिता पुत्रको भाषा छ यसलाई धेरै मानिसहरू धेरै विश्वासीहरू पनि दोधारमा परेका छन् गलत सिद्धान्तहरू विश्वास गर्न पुगेका छन् जब बाइबलले यसलाई परमेश्वरको पुत्र भनी भन्छ यसको शारीरिक अर्थ लगाउन मिल्दैन ओके सो यो म र इथन बीचको सम्बन्ध जस्तो होइन येसु परमेश्वरको पुत्र हुनुहुन्छ भन्नुको अर्थ येसु पनि परमेश्वर हुनुहुन्छ हिब्रु 1:8-9 पदमा अघि भर्खरै हाम्रो सञ्चालकज्यूले हाम्रो पढेर सुनाइसक्नु भएको छ कि येसुलाई हे तपाई परमेश्वर भनेर त्यहाँनिर सम्बोधन गरिएको छ सो सारमा स्वभावमा पुत्र येसु पिता परमेश्वर समान हुनुहुन्छ पिता पनि परमेश्वर हुनुहुन्छ पुत्र पनि परमेश्वर हुनुहुन्छ तर बाइबलले भन्छ त्यहाँ केवल एक मात्र परमेश्वर हुनुहुन्छ त्यहाँ केवल एक मात्र परमेश्वर त्यो दुईवटा परमेश्वर विश्वास गर्दैनौँ न त हामी तिनवटा परमेश्वर विश्वास गर्छौँ तर एउटै परमेश्वरमा सो पुत्र पनि परमेश्वर पिता पनि परमेश्वर बाइबल अझ यो पनि भन्छ पवित्र आत्मा पनि परमेश्वर तर त्यहाँ एउटै परमेश्वर हुनुहुन्छ यो कसरी हुनसक्छ यो कसरी सम्भव हुनसक्छ यो हामी बुझ्दैनौँ तर बाइबलको शिक्षा हो यो र यो शिक्षालाई परमेश्वरको एउटा रहस्य भन्दछ त्रिएक परमेश्वरको रहस्य एउटै परमेश्वर तिनवटा व्यक्तित्व तर प्रत्येक व्यक्ति परमेश्वर तर त्यहाँ एउटै परमेश्वर एउटै परमेश्वर सो येसु अनन्त विगतदेखि नै अस्तित्वमा हुनुहुन्थ्यो येसु अस्तित्वमा नभएको त्यहाँ कुनै समय थिएन समय र वर्षको सुरु हुनुभन्दा पहिलेदेखि नै येसु अस्तित्वमा हुनुहुन्थ्यो वास्तवमा उहाँको कुनै सुरु नै छैन बाइबल अनुसार उहाँ सुरुमा हुनुहुन्थ्यो भनेर यहाँ शब्द प्रयोग छ यो यसकारण यो शब्द चलाएको छ कि हामी अनन्ततालाई बुझ्दैनौँ हामी एउटा ठाउँमा समयमा सीमित मानिसहरू अनन्ततालाई हामी जान्दैनौँ त्यही भएर हामीलाई बुझाउनु हुन्थ्यो यो उनीहरूले के भनिरहेको छ कि येसु सुरुदेखि हुनुहुन्थ्यो यसको अर्थ उहाँ त्यो सुरुदेखि हुनुहुन्थ्यो जतिखेर सुरु नै थिएन ओके त्यो सुरु उहाँको कुनै सुरु छैन न त अन्त्य छ उहाँ आदि अनादिदेखिको परमेश्वर हुनुहुन्छ उहाँ अद्भुत परमेश्वर हुनुहुन्छ येसु अनन्त अनन्तको परमेश्वर हुनुहुन्छ उहाँ अद्वितीय परमेश्वर हुनुहुन्छ उहाँ विशिष्ट परमेश्वर हुनुहुन्छ उहाँ जस्तो कोही छैन र उहाँभन्दा पहिले केही थिएन कोही पनि थिएन सबै थोक उहाँद्वारा उहाँमा र उहाँको निम्ति बनिए सो येसु संसारको जग बसाल्न भन्दा अघिदेखि नै हुनुहुन्थ्यो त्यति मात्र होइन येसु संसारको जग बसाल्दा खेरि पनि हुनुहुन्थ्यो Yuhanna 1:3 पद अनुसार सबै थोक उहाँद्वारा येसुद्वारा बनिएर बनिएका कुनै पनि थोक येसु बिना बनिएनन् हिब्रू 1 अनुसार येसुद्वारा नै समस्त सृष्टिको रचना भयो येसु सृष्टिकर्ता हुनुहुन्छ उहाँले नै हामीलाई बनाउनु भयो पहाड पर्वत जङ्गल पशु प्राणीहरू सबै थोक उहाँले नै बनाउनु भएको दृश्य र अदृश्य सबै थोक उहाँले बनाउनु भयो सारा सृष्टिले उहाँको अदृश्य गुण अनन्त शक्ति र ईश्वरीय स्वभावको गवाई दिन्छ येसु अनन्त अनन्त अनन्तदेखि हुनुहुन्छ उहाँलाई कसैले बनाएको होइन उहाँको अस्तित्व 2000 वर्षमा सीमित छैन येसुले ईश्वर बन्नको निम्ति कुनै तालिम लिन आवश्यक परेको थिएन येसुले कुनै तालिम लिनु परेन उहाँले इन्डियाको काश्मीरको बौद्ध एउटा मठमा अध्ययन गर्नु भएन धेरै मानिसहरूले कति मानिसहरूले बाहिर त्यही हल्ला फिजाएको छ कि येसु इन्डियाको काश्मीरमा जब उहाँ सानो हुनुहुन्थ्यो 12-30 वर्षसम्म उहाँ हराउनु भएको थियो त्यतिखेर येसु काश्मीरमा आउनुभयो र एउटा बौद्ध एउटा गुठीमा एउटा मठमा उहाँले अध्ययन लिनुभयो शिक्षा सिक्नुभयो त्यसपछि उहाँ फेरि इस्रायलमा फर्केर प्रचार गर्नुभयो मानिसहरूलाई आफ्नो पछि लगाउनु भयो। त्यो सब झुटो, सरासर झुटो। बाइबलको अनुसार येशूले परमेश्वर बन्नको निम्ति तालिम लिइरहनु आवश्यक थिएन, कुनै मठमा गएर, मन्दिरमा गएर, विश्वविद्यालयमा गएर अध्ययन गरिराख्नुपर्ने आवश्यक थिएन, किनकि येशू आदि अनादिदेखिको सनातनको परमेश्वर हुनुहुन्छ। उहाँले नै सबै थोक सृष्टि गर्नुभयो, उहाँद्वारा उहाँकै निम्ति उहाँमै सबै थोक बनिए। तर लगभग 2000 वर्ष पहिले यही अनन्तका येशु, यही परमेश्वर, यही सृष्टिकर्ता येशु, यही अद्भुत र अदृश्य परमेश्वर मानिसको रूपमा प्रकट हुनुभयो। र युहन्नाको भाषा अनुसार वचनले देह धारण गर्नुभयो। आजको वचनको दोस्रो बुदा, जीवनको त्यो अनन्त वचन देह धारण हुनुभयो। येशु अनन्तदेखि हुनुहुन्थ्यो, अनन्त वचन हुनुहुन्थ्यो, पितासँग हुनुहुन्थ्यो, सबै त्यतिखेर देखिनुहुन्थ्यो, जतिखेर केही पनि कुरा अस्तित्वमा थिएन, तर त्यही येशु, त्यही पुत्र परमेश्वर, त्यही अदृश्य परमेश्वर आजभन्दा 2000 वर्ष पहिले मानिस बनी यस संसारमा आउनुभयो। पद एकको खण्ड ख र दुई पदलाई हेर्नुहोस् न, तपाईँको बाइबलमा जीवनको त्यस वचनको विषयमा जो सुरुदेखि थियो, जो हामीले सुनेका छौँ, जो हाम्रै आँखाले हामीले देखेका छौँ, जो हामीले हेऱ्यौँ र हाम्रो हातले छोयौँ, त्यो जीवन प्रकट भयो र हामीले देख्यौँ र हामी गवाइदिन्छौँ र तिमीहरूलाई त्यस अनन्त जीवनको सन्देश सुनाउँछौँ जो पितासँग थियो र हामी कहाँ प्रकट भयो। प्रकट भयो भने शब्द दुईचोटि यहाँनिर दोहोऱ्याइएको छ, यसले येशूको देह धारणलाई जनाउँदछ। योभन्दा अगाडिसम्म येशू अनन्तको परमेश्वर हुनुहुन्थ्यो, उहाँ शरीरमा आउनुभन्दा अगाडिदेखिको कुरा गरिरहेको थियो, उहाँ सुरुदेखि हुनुहुन्थ्यो। त्यसपछि अब युहन्नाले भन्दैछन् त्यही सुरुदेखिको येशू, त्यही अनन्तका वचन आजभन्दा लगभग 2000 वर्ष पहिले देह धारण भयो, उहाँ मानिस बन्नुभयो, यस संसारमा प्रकट हुनुभयो। त्यो जीवन प्रकट भयो जो पितासँग थियो र हामी कहाँ प्रकट भयो। आधुनिक सन्देहवादीहरूले प्रश्न गर्छन् कि परमेश्वर हुनुहुन्छ भने के प्रमाण छ, परमेश्वर हुनुहुन्छ भने के प्रमाण छ, मलाई देखाइदेऊ र म विश्वास गर्नेछु। सायद तपाईँहरूलाई पनि कतिले त्यसरी भनेको होला जब तपाईँले सुसमाचार सुनाउने कोसिस गर्नुभयो। सो प्रत्युत्तरमा हामीले के गर्छौँ, हामी धेरैले प्रकृतिको सहायता लिन्छौँ र भन्छौँ सृष्टिलाई हेर्नुहोस्, सृष्टि हो परमेश्वरको अस्तित्वको प्रमाण। अथवा हामी हावाको उदाहरण दिँदै भन्छौँ, हामी हावा देख्न सक्दैनौँ तर यसको अस्तित्वबारे हामी महसुस गर्छौँ। त्यसरी नै हामी परमेश्वरलाई देख्न सक्दैनौँ तर उहाँ हुनुहुन्छ भने हामी महसुस गर्छौँ। तर युहन्नाको अनुसार सबैभन्दा मजबुत र भरपर्दो जवाफ यस प्रकार छ, परमेश्वर हुनुहुन्छ भने प्रमाण येशूको देह धारण हो। बुझ्नुहुँदैछ, परमेश्वर हुनुहुन्छ भन्ने प्रमाण येशूको देह धारण हो। आजभन्दा 2000 वर्ष पहिले येशू जो अनन्त अनन्तका परमेश्वर हुनुहुन्थ्यो, मानिस बनी परमेश्वरलाई प्रकट गर्नुभयो। पुत्रले अनन्तता छाडेर समयभित्र प्रवेश गर्नुभयो, उहाँ हामी कहाँ प्रकट हुनुभयो। येशु मानिस बन्नुभयो, हामी जस्तै शरीर प्राण भएको मानिस बन्नुभयो। युहन्नाको समयको मानिसहरूले सुन्ने बित्तिकै ठुलो आपत्ति जनाउँथे कि कसरी पवित्र परमेश्वर यस भौतिक शरीरले बनेको एउटा मानिस बन्न सक्नुहुन्छ, कसरी स्वर्गमा विराजमान हुने त्यो पवित्र भययोग्य परमेश्वर यस पृथ्वीमा सृष्टिको रूपमा आउन सक्नुहुन्छ, कसरी त्यो पवित्र परमेश्वरले यस पापमय संसारमा आफ्नो पाइला टेक्न सक्नुहुन्छ। यो ठुलो आपत्तिको विषय थियो, यो अशोचनीय र असम्भव कुरो थियो। त्यसैले तिनीहरूले येशूको देह धारणलाई यसरी व्याख्या गर्थे कि येशू देख्नमा मानिस जस्तो हुनुहुन्थ्यो तर वास्तवमा उहाँ मानिस हुनुहुन्थेन, उहाँको शरीर हाम्रो जस्तो थिएन, उहाँ एक प्रेत हुनुहुन्थ्यो, उहाँ केवल एउटा छाया मात्र हुनुहुन्थ्यो, उहाँ स्वर्गदूत जस्तो हुनुहुन्थ्यो। त्यही भएर नै उनीहरूले पत्र लेखेर भन्दैछन् कि होइन होइन, येशू परमेश्वर हुनुहुन्थ्यो र येशू मानिस हुनुहुन्थ्यो, उहाँ 100% परमेश्वर 100% मानिस। सो युहन्नालाई कसरी थाहा भयो कि येशू 100% परमेश्वर हुनुहुन्थ्यो र 100% मानिस हुनुहुन्थ्यो। युहन्नाले यो भनिरहेको छैनन् कि मैले येशू मानिस हुनुहुन्थ्यो भन्ने कुरा मैले येशूको चलचित्रमा हेरेको थिएँ, युहन्नाले यो भनिरहेको छैनन्, अथवा मैले येशू मानिस हुनुहुन्थ्यो भन्ने कुरा चाहिँ मैले कुनै उहाँको फोटो देखेको थिएँ भनिरहेको छैन। अथवा युनाले यो भनेर छैन कि येशु मानिस हुनुहुन्थ्यो भन्ने चाहिँ मैले मेरो पिता पुर्खाहरूबाट सुनेको थिएँ पनि भनिरहेको छैनन्। तर युनाले यो भन्दैछन् कि येशु मानिस हुनुहुन्थ्यो, उहाँ प्रकट हुनुभयो। किन, कसरी थाहा भयो, प्रमाण के छ? उसले भन्दैछ किनकि हामीले उहाँलाई सुनेका छौँ, हाम्रो आफ्नै आँखाले देखेका छौँ, हेरेका छौँ, यी हातहरूले छोएका छौँ कि येशु वास्तवमा मानिस भए, त्यो अनन्त आदि अनादिको परमेश्वर मानिस भई आउनुभएको थियो भनेर युनाले यहाँ गवाही दिँदैछन्। युनाले पहिले भन्छन् उहाँलाई हामीले सुनेका छौँ, येशूको बारेमा हामीले सुनेका छौँ, येशूकै आवाज, उहाँकै मुखको वचनहरू हामीले सुनेका छौँ। उहाँको बारेमा हामीले कुनै पाठशालाको पुस्तकमा पढेका होइनौँ, तर हामीले हाम्रो आफ्नै कानले येशूलाई सुनेका छौँ भने युनाले यहाँ गवाही दिँदैछन्। युनाले के सुने? युनाले येशूको शिक्षालाई सुने। जब येशू पृथ्वीमा आउनुभयो, युहन्नाबाट बप्तिस्मा लिएपछि उहाँ प्रचार गर्दै सेवकाई उहाँले सुरु गर्नुभयो। येशूले के प्रचार गर्नुभयो? परमेश्वरको राज्यमा प्रचार गर्नुभयो। येशूले भन्नुभयो परमेश्वरको राज्य नजिक आइपुगेको छ, त्यसकारण पश्चाताप गर र सुसमाचारमा विश्वास गर। यो प्रचारहरू कसले सुने? येशूका चेलाहरूले सुने, युहन्नाले सुने, येशूको दृष्टान्तहरू सुने। जब येशूले भन्नुभयो सुन, हेर, एकजना बिउ छर्ने मानिस बिउ छर्नलाई निस्क्यो, अनि यो दृष्टान्तहरू युहन्नाले सुने, युहन्नासँगै अरू चेलाहरूले पनि सुने, र सभाघर हुँदो येशूका प्रवचनहरूलाई यी चेलाहरूले सुनेको थिए। त्यति मात्र होइन, उनीहरूले खालि येशूलाई सुनेनन् मात्र, तर तिनीहरूले येशूलाई आफ्नै आँखाले पनि देखे, उहाँलाई शारीरिक रूपमा देखे। उहाँको शरीर हाम्रो जस्तै थियो, येशूको रूपमा असाधारण पक्ष केही पनि थिएन। उहाँ एक साधारण मानिस हुनुहुन्थ्यो, तर पाप रहित मानिस हुनुहुन्थ्यो। उहाँ परमेश्वर पिताबाट आउनुभएको एकमात्र पुत्र जस्तो देखिनुहुन्थ्यो। तिनीहरूले येशूलाई देखे, तर तिनीहरूले येशूलाई खालि देखेनन् मात्र। बाइबलले भन्दछ हामीलाई युहन्ना एक अध्यायकै एक पदले नै कि तिनीहरूले येशूलाई हेरे पनि, चेलाहरूले येशूलाई देखे र चेलाहरूले येशूलाई हेरे। देख्नु र हेर्नु उस्तो उस्तै लाग्छ हामीलाई, किन यो शब्द दोहोरिरहेको जस्तो लाग्छ, तर बाइबल अनुसार र शब्दलाई तपाईँले विचार गर्नुभयो भने देख्नु र हेर्नु बिच त्यहाँनिर भिन्नता छ। उदाहरण दिँदै बाटोमा हिँड्दै गर्दा तपाईँले कोही व्यक्तिलाई देख्नुभयो भने त्यसलाई देखेको भनिन्छ। घरमा गएर मैले फलानालाई चावेलमा देखेँ नि भन्नुहुन्छ, मैले फलानालाई चावेलमा हेरेँ नि भन्नुहुन्न। तर त्यही व्यक्तिलाई देखेपछि तपाईँ उसको पछि पछि लाग्नुहुन्छ र उहाँ कहाँ बस्छ, के खान्छ, के गर्छ, सबै विचार गर्नुहुन्छ, तपाईँलाई उसको बारेमा सबै कुरा थाहा छ भने त्यसलाई भन्छ हेरेको। सो बाटोमा झलास कसलाई देख्नु हो, तर उसको पछि लागेर अनुसन्धान लागेर उसलाई पूर्ण रूपमा उसलाई चिन्नु चाहिँ हेरेको भन्ने हुन्छ। सो देख्नु र हेर्नुबीच भिन्नता छ। हेर्दा समय लाग्छ र अवलोकन गरिन्छ। चेलाहरूले येशूलाई खालि देखेनन् मात्र, तर हेरे पनि। यसको अर्थ येशू को हुनुहुन्छ भनेर चेलाहरूले येशूलाई ध्यानपूर्वक निहाले, ध्यानपूर्वक अनुसन्धान गरे, येशूको ईश्वरीय अधिकारहरूको प्रदर्शनीहरूलाई युहन्ना र चेलाहरूले आफ्नै आँखाले हेरे। येशूले जब समुद्रमा चलेको ठुलो आँधीलाई वचनद्वारा शान्त पार्नुभयो, येशूका चेलाहरू त्यहाँ थिए। जब येशूले एउटा पक्षघातीलाई खाटै समेत उहाँ कहाँ ल्याइएको थियो, त्यसलाई येशूले तिम्रा पापहरू क्षमा भए भन्नुभयो, त्यतिखेर येशूका चेलाहरू त्यहाँ थिए। जब येशूले एउटा मरिसकेकी एउटा शासक याइरिसकी छोरीलाई हातमा समातेर तालिता कुमी अर्थात् ए बालिका उठा भनी भन्नुभयो, येशूका चेलाहरू त्यहाँ थिए। जब येशूले आफ्नो परमेश्वरमा हुनुपर्ने अधिकारहरू पृथ्वीमा हुँदाखेरि उहाँले विभिन्न चमत्कारी कामहरू गरेर देखाउनु भयो, प्रकृतिमाथि आफ्नो अधिकार देखाएर, भूत प्रेतहरूमाथि आफ्नो अधिकार देखाएर, रोग बिरामहरूमाथि आफ्नो अधिकार देखाएर, मृत्युमाथि आफ्नो अधिकार देखाएर, पापमाथि आफ्नो अधिकार देखाएर उहाँले जब प्रदर्शन गर्नुभयो, येशूका चेलाहरू त्यहाँ थिए। उनीहरूले हेरे कि यो परमेश्वर येशू उहाँ मानिस भने आउनुभएको साँचो। हाम्रो आँखाले हामीले हेऱ्यौँ, हामीले सुन्यौँ, हामीले देख्यौँ पनि, हामीले हेऱ्यौँ पनि। येशूले जे जति गर्नुभयो केवल परमेश्वरले मात्र गर्न सक्ने कुराहरू गर्नुभयो। सो येशूसँग तीन वर्षसँगै समय बिताएकै चेलाहरूलाई राम्ररी थाहा थियो कि येशू फ्रड हुनुहुन्थेन, येशू मानिसहरूलाई झुक्क्याउने एउटा धोकेबाज हुनुहुन्थेन। येशूले जे बोल्नुभयो त्यही गरेर देखाउनुभयो, र येशूले जे गर्नुभयो त्यही मात्र बोल्नुभयो। चेलाले येशूलाई सुने, यी चेलाहरूले यीशुलाई देखे, यी चेलाहरूले यीशुलाई हेरे, र त्यति मात्र होइन यी चेलाहरूले यीशुलाई छोए पनि भन्छ बाइबलले. सो युहन्ना र चेलाहरूले यीशुलाई आफ्नै हातले छोए. फेरि पनि यीशु प्रेत हुनुहुन्थेन, किनकि प्रेतको मासु र हाट हुँदैन, तर यीशुको त थियो. जब यीशु पुनर्जीवित भयो, उठ्नुभयो, थोमसले यीशुलाई छोयो. घरि न घरि युहन्नाले यही प्रमाणित गर्दछन् कि यीशु वास्तवमा परमेश्वर हुनुहुन्थ्यो, तर उहाँ शरीरमा यस संसारमा आउनुभएको थियो. उहाँ प्रकट हुनुभयो, परमेश्वरले आफैलाई आफैलाई प्रकट गर्नुभयो. यीशु शरीरमा आउनुहुने परमेश्वर हुनुहुन्थ्यो. जिजस वाज गॉड इन द फ्लेस. तर यीशु शरीरमा आउनुभएको कुरा किन महत्त्वपूर्ण छ? किन युहन्ना घरिघरि दोहोऱ्याए एउटै कुरा गरिरहेको छन् कि यीशु जीवनको वचन हुनुहुन्छ? किन दोहोऱ्याए दोहोऱ्याए भनिरहेछु कि यीशु त्यो जीवनको वचन हुनुहुन्छ जो अनन्त विगतदेखि हुनुहुन्छ, उहाँ सुरुदेखि हुनुहुन्छ. उहाँको वास्तवमा सुरु नै छैन, उहाँ नै सफ्तोक सुरु गर्ने हुनुहुन्छ. उहाँ सृष्टिकर्ता हुनुहुन्छ, उहाँ पवित्र हुनुहुन्छ, न्याय परमेश्वर हुनुहुन्छ. तर लगभग 2000 वर्ष पहिले यही अनन्तकालको यीशु, यही जीवन दिने यीशु, यही पुत्र परमेश्वर मानिसभरि शरीरमा आउनुभयो, जिउनुभयो, मर्नुभयो र जीवित भई उठ्नुभयो. जो हामीले सुनेका छौँ, हामीले देखेका छौँ, हेरेका छौँ, छोएका छौँ र गवाही दिन्छौँ र तिमीहरूलाई सुनाउँछौँ. युहन्नाले यो घोषणा किन गरेको छ, यो सब किन भनिरहेको छन्? यसको उद्देश्य एउटै छ, किनकि येशूको देह धारण नै अनन्त जीवनको सन्देश हो. किनकि येशूको देह धारण नै अनन्त जीवनको सन्देश हो. येशू शरीरमा आउनुभयो भन्ने कुरा नै हाम्रो निम्ति यो अनन्त जीवनको सुसमाचार हो. यो हाम्रो निम्ति खुसीको कुरा हो कि परमेश्वर मानिस बनी यस संसारमा आउनुभयो. यो हाम्रो निम्ति सुसमाचार हो. द म्यानिफेस्टेसन अफ द इटर्नल वर्ड अफ लाइफ इज द मेसेज अफ आवर इटर्नल लाइफ. द म्यानिफेस्टेसन अफ द इटर्नल वर्ड अफ लाइफ इज द मेसेज अफ आवर इटर्नल लाइफ. र यही सुसमाचार युहन्नाले यहाँ घोषणा गरिरहेका छन्, ताकि सत्य के हो त्यो हामीले जान्न सकौँ, हामीले विश्वास गर्न सकौँ, ग्रहण गर्न सकौँ, जीवन पाउन सकौँ र परमेश्वरसँग हाम्रो सङ्गति हुन सकोस् र हामी सधैँ खुसी रहन सकौँ, ताकि हामी सधैँ आनन्दित रहन सकौँ. यस उद्देश्यले, यो अभिप्रायले युहन्नाले हामीलाई बताइरहेका छन् कि येशु प्रकट हुनुभयो, पितासँग हुनुहुन्थ्यो, तर आजभन्दा 2000 वर्ष अगाडि उहाँ यस धरतीमा प्रकट हुनुभयो, उहाँ देह धारण भयो, मानिस बन्नुभयो. किन? ताकि हाम्रो सङ्गति कोसँग होस्? पितासँग होस्, र हाम्रो सङ्गति उहाँको विश्वासीहरूसँग होस् र हाम्रो आनन्द पुरा होस्. आजको वचनको तेस्रो मुद्दा, अन्तिम मुद्दा, यीशु अनन्तको त्यो वचन हुनुहुन्थ्यो र उहाँ देह धारण हुनुभयो. उद्देश्य के? ताकि पितासँग हाम्रो सङ्गति होस् र हाम्रो आनन्द पूर्ण होस्. ताकि पितासँग हाम्रो सङ्गति होस् र हाम्रो आनन्द पूर्ण होस्. पद 3 र 4 पद, हामीले जे देखेका र सुनेका छौँ सो हामी तिमीहरूलाई सुनाउँछौँ, ताकि हामीहरूसँग तिमीहरूको सङ्गति होस्, हाम्रो सङ्गति पिता र उहाँको पुत्र येशू ख्रीष्टसँग छ. हामी यी कुरा यस हेतुले लेखिरहेका छौँ कि हाम्रो आनन्द पूर्ण होस्. सो पहिलो उद्देश्य सङ्गति, पद 3 तपाईँले त्यहाँ देखिसक्नुभयो. युहन्नाले यो सबै कुरा किन लेखिरहेका छन्? ताकि हामीहरूसँग तिमीहरूको सङ्गति होस्. कोसँग सङ्गति? पहिले विश्वासीहरूसँग सङ्गति. सङ्गति शब्द ग्रिक भाषाको कोइनोनिया शब्दबाट आएको. यसको अर्थ हुन्छ साझा जीवनमा पारस्परिक सहभागिता. ओके, साझा जीवनमा पारस्परिक सहभागिता. सो यीशुमा विश्वास गर्ने सबैको साझा जीवन, त्यो जीवनको वचन येशु हुनुहुन्छ. जब तपाईँले विश्वास गर्नुहुन्छ, जब मैले विश्वास गर्छु, हामी सबैको एउटा साझा त्यहाँनिर थोक हुन्छ, साझा कुरा हुन्छ. त्यो चाहिँ के हो? येशू ख्रिस्ट. जब तपाईँ येशूमा विश्वास गर्नुहुन्छ, तब परमेश्वरले तपाईँलाई येशूमाथि विश्वास गर्ने अरू विश्वासीहरूसँग जोड्नुहुन्छ. तपाईँ येशूसँग जोडिनु भनेको येशूसँग जोडिएका मानिसहरूसँग जोडिनु. उदाहरणको लागि छातामा धेरै करङहरू हुन्छ, हामीलाई थाहा छ, ती करङहरू एकआपससँग मिलेर रहेको हुन्छ. तर सबै करङहरू एउटै डन्डीमा अडिएको हुन्छ. सबै करङहरूको बिचमा एउटा डन्डी हुन्छ जसले ती सबै करङहरूलाई एक ठाउँमा एकीकृत गरेर राखेको हुन्छ. त्यसरी नै हामी सबै विश्वासीहरूको बिचमा केन्द्रमा ख्रिस्ट हुनुहुन्छ. उहाँ हाम्रो साझा सम्पत्ति हुनुहुन्छ, साझा जीवन हुनुहुन्छ, जसले हामी सबैलाई एक ठाउँमा भेला गर्नुभएको छ. हामी सबैजना ख्रिस्टसँग जोडिएका छौँ, जो एउटै शरीर हुनुहुन्छ. हामी विश्वासीहरूको सङ्गतिको केन्द्रमा केवल ख्रिस्ट हुनुहुन्छ। हाम्रो विश्वासीहरूको सङ्गतिको केन्द्रमा सङ्गीत होइन, हाम्रो जात होइन, हाम्रो मित्रता होइन, हाम्रो राष्ट्रियता होइन, हाम्रो उमेर होइन, हाम्रो रुचि होइन, तर केवल ख्रिस्ट हुनुहुन्छ, केवल उहाँको सुसमाचार हुनुहुन्छ। सो हामी किन सँगै छौँ यस बिहानी यस समयमा? हामी किन सँगै छौँ? हामी यहाँ एकले अर्कालाई मन पराएको कारण यहाँ भेला भएको छैनौँ। एकअर्कालाई हेर्नको निम्ति हामी तल्लीन भएर उपस्थित भएको छौँ। हुन त हामीले एकअर्कालाई मन पराउनु पर्छ, ओके, एकअर्कालाई सहनुपर्छ, मित्रता राख्नुपर्छ, चिन्जान हुनुपर्छ, तर हामी यहाँ विशेष गरी ख्रिस्टको कारणले गर्दाखेरि भेला भएका छौँ। तर यो केवल मानिसहरूको सङ्गतिमा सीमित छैन, हामी एकअर्का बिचको सङ्गति त मुख्य रूपमा यो पितासँगको सङ्गतिको यो चाहिँ एउटा रिफ्लेक्सन हो, यो चाहिँ प्रतिबिम्ब हो। हाम्रो यो सङ्गति केवल हामी एक आपस बिचमै यो सीमित छैन, यो सङ्गति वास्तवमा पितासँगको सङ्गति हो जुन पुत्र येशू ख्रीष्टद्वारा सम्भव बनेको छ। तपाईँलाई थाहा छ आदमको पापले गर्दाखेरि सङ्गति परमेश्वरसँगको सङ्गति गुमेको थियो, मानिसहरूले परमेश्वरसँगको सङ्गति गुमाएका थिए आदमको पापदेखि नै। तर ख्रीष्टको देहधारणले त्यही गुमेको सङ्गतिलाई फेरि पुनः स्थापित गर्नुभएको छ। हामी एक समय परमेश्वरसँग सङ्गतिमा थिएनौँ, हाम्रो पापले हामीलाई पवित्र परमेश्वरबाट अलग गरेको थियो, तर अनन्तका येशू हामीलाई परमेश्वरसँगको सङ्गतिमा फर्काउनलाई ल्याउनलाई पितासँगको अनन्तको त्यो सङ्गति छोडेर यस धरतीमा आउनुभयो। बुझ्नुहुँदैछ? येशू जो अनन्तको परमेश्वर हुनुहुन्छ, उहाँले हामीलाई पितासँग सङ्गतिमा ल्याउनको निम्ति उहाँको त्यो अनन्त अनन्तदेखिको सङ्गतिलाई छाडेर यस धरतीमा आउनुभयो र हामीलाई पितासँग सङ्गतिमा ल्याउनुभयो। येशू पिताबाट क्रुसमा त्यागिनुभयो, तर परमेश्वरले हामीलाई स्वीकार गर्नुभयो। सो प्रभुको एकजना दास जोन क्याल्भिन यसरी भन्नुहुन्छ, परमेश्वरका पुत्र मानिसका पुत्र बन्नुभयो र मानिसका पुत्रलाई परमेश्वरको पुत्र बनाउनुभयो। येशूले हामीलाई पितासँगको सङ्गतिमा पुनः स्थापित गर्नुभयो। येशू केवल मुक्ति दिनलाई, केवल हाम्रो पाप क्षमा गर्नलाई, केवल हामीलाई नरकबाट बचाउनलाई मात्र यस धरतीमा आजभन्दा 2000 वर्ष अगाडि आउनुभएको थिएन। त्यतिमै सीमित हुँदैन, तर हामीलाई परमेश्वरसँगको सङ्गतिमा ल्याउनको निम्ति येशू यस धरतीमा आउनुभयो। सो म प्रश्न गर्न चाहन्छु तपाईँहरूलाई, मित्रहरू, के तपाईँको सङ्गति पितासँग छ? के तपाईँको सङ्गति परमेश्वरसँग छ? पितासँगको, परमेश्वरसँगको तपाईँको सङ्गतिलाई तपाईँ कसरी देखाउनुहुन्छ? युनक अनुसार यो तपाईँले परमेश्वरका मानिसहरूसँग सङ्गति गरेर देखाउनुपर्छ। हामी कसैले पनि यसरी भन्न सक्दैनौँ कि म मेरो सङ्गति पितासँग छ तर म क्रिस्चियनहरूसँग चाहिँ सङ्गति गर्न चाहदिनँ। त्यो मूर्खता हो। म परमेश्वरसँग सङ्गति गर्न चाहन्छु तर उहाँको मानिसहरूसँग सङ्गति गर्न चाहदिनँ भन्नु मूर्खता हो। के तपाईँ सन्तहरूको, विश्वासीहरूको सङ्गतिमा जोडिनु भएको छ? युनाको अनुसार तपाईँ जोडिनुपर्छ। उनको प्रचारको उद्देश्य नै सङ्गति हो, विश्वासीहरूसँगको सङ्गति र परमेश्वरसँगको सङ्गति। सो युनाले किन प्रचार गरिरहेका छन्? ताकि यो कुरा सुनेर, विश्वास गरेर, पाप पश्चाताप गरेर, ख्रिस्टमाथि आफ्नो भरोसा राखेर हाम्रो मिलाप परमेश्वरसँग होस्। अनि त्यो चाहिँ हामी कसरी प्रमाणित गर्छौँ कि हाम्रो मिलाप परमेश्वरसँग छ? हामीले वास्तवमा यो सुसमाचार बुझेको छौँ, हामीले विश्वास गरेको छौँ, ग्रहण गरेको छौँ, हामी वास्तवमा पश्चाताप गरेको छौँ भन्ने कुराको प्रमाण कसरी दिन्छौँ? सङ्गतिमा जोडिएर, चर्चसँग आबद्ध भएर, सामेल भएर हामी त्यसको हामी प्रमाण दिँदछौँ। सो दोस्रो उद्देश्य यो हाम्रो आनन्दको निम्ति पनि हो। पद 4 के भन्दछ? युहन्नाले यो कुरा किन लेखिरहेका छन्? हामी यो कुरा यस हेतुले लेखिरहेका छौँ कि हाम्रो आनन्द पूर्ण होस्। युहन्नाले कुरा किन लेखिरहेका छन्? किनकि तिनीहरूको आनन्द पूर्ण होस्, ताकि तिनीहरू पूर्ण रूपमा सन्तुष्ट बनुन्। जब मानिसहरूले यसलाई चिन्छन्, जब मानिसहरूले सुसमाचार बुझ्छन्, जब मानिसहरूले आफ्नो पाप पश्चाताप गर्छन् र विश्वास गर्छन्, तिनीहरू परमेश्वर र मानिस र विश्वासीहरूसँगको सङ्गतिमा अनन्त अनन्तको सङ्गतिमा प्रवेश गर्छन्। र यस कुराले यहुनालाई र बाँकी चेलाहरूलाई के गर्छ? आनन्द दिदछ, आनन्द दिदछ। सो यहुन्ना र बाँकी चेलाहरू उनीहरू पहिलेदेखि नै आनन्दित थिए। त्यसले त भन्दछन् कि ताकि हाम्रो आनन्द पूर्ण होस्। यसको मतलब उनीहरू पहिलेदेखि नै आनन्दित थिए किनकि तिनीहरू पहिलेदेखि नै पितासँगको सङ्गतिमा थिए। तर तिनीहरूको आनन्द पूर्ण यस कारण थिएन किनकि तिनीहरू चाहन्थे कि तिनीहरूसँग अरूहरूको पनि सङ्गति होस्। जसलाई पत्र लेखेको छ ती विश्वासीहरूको पनि तिनीहरूसँग सङ्गति होस्, जुन भएको थिएन। येशूका चेलाहरूको साँचो आनन्द येशूलाई चिन्ने र चिनाउने कुरामा थियो। सुप्रिय मित्रहरू, म तपाईँलाई प्रश्न सोध्न चाहन्छु यस बिहानी। हामी हाम्रो आनन्द केमा पाउँछौँ? तपाईँको आनन्द केमा छ? तपाईँ के कुरामा खुसी रहनुहुन्छ? हामी हाम्रो आनन्द पक्कै पनि स्वास्थ्य र समृद्धिमा पाउँदैनौँ। हामी हाम्रो आनन्द चङ्गाइमा पाउँदैनौँ, सफलतामा पाउँदैनौँ। हामी हाम्रो आनन्द जीवनमा हुने चङ्गाइहरूमा पाउँदैनौँ, अथवा जीवनमा हामीले प्राप्त गर्ने चाहेको कुरा जब हामी प्राप्त गर्छौँ त्यसमा हामी हाम्रो आनन्द पाउँदैनौँ। हामी हाम्रो आनन्द धन सम्पत्तिमा पाउँदैनौँ, हामी हाम्रो आनन्द सम्बन्धहरूमा पाउँदैनौँ। चाहे रोग लागोस्, चाहे गरिब हौँ, चाहे असफल हौँ, जीवनमा धोका होस्, दुःख होस्, कष्ट होस्, सङ्घर्ष होस्, हामी हाम्रो आनन्द यस सत्यतामा पाउँछौँ कि अनन्तका परमेश्वर येशू ख्रीष्ट आजभन्दा 2000 वर्ष पहिले देह धारण हुनुभयो, मानिस बन्नुभयो, जसले सिद्ध जीवन जिउनुभयो, हाम्रो सट्टामा क्रुसमा मर्नुभयो, परमेश्वर क्रोध साम्य पार्नुभयो, जी उठ्नुभयो र हामीलाई पिता परमेश्वरसँग मिलापमा ल्याउनु भएको छ। हाम्रो आनन्द र खुसी भन्नु नै यस कुरामा हामी पाउँदछौँ। के तपाईँको आनन्द यही सत्यतामा छ? तपाईँ आफ्नो आनन्द येशूमा पाउनुहुन्छ? के तपाईँको खुसी, तपाईँको सफतोक, आनन्द, जीवन येशू भन्नुभएको छ? भन्नुभएको छ जीवनको त्यो वचन येशू, जो अनन्त अनन्त वचन हुनुहुन्थ्यो, जो हामीलाई अनन्त जीवन दिन प्रकट हुनुभयो। अब हामी हाम्रो आनन्द पितासँगको सङ्गतिमा र विश्वासीहरूसँगको सङ्गतिमा पाउँछौँ। हामी हाम्रो आनन्द, म दोहोऱ्याउन चाहन्छु, हामी हाम्रो आनन्द पितासँगको सङ्गतिमा। यस कुरामा कि म एक समय परमेश्वरबाट अलग भएको थिएँ, म पापमा थिएँ, म मरेको थिएँ, तर येशु जो अनन्तका परमेश्वर हुनुहुन्छ, उहाँ देहधारी हुनुभयो, मानिस बन्नु आउनुभयो, मेरो साटोमा क्रुसमा मर्नुभयो र मलाई पिता परमेश्वरसँग मिलापमा ल्याउनु भएको छ। यस कुराले हामीलाई आनन्द दिनुपर्छ। धन सम्पत्तिले होइन, चङ्गाइले होइन, सफलताले होइन, सम्बन्धले होइन, यस कुराले कि येशूले मेरो प्राणको रक्षा गर्नुभयो, येशूले मलाई जीवन दिनुभयो, येशूले मलाई पितासँगको सङ्गतिमा जोड्नुभयो। यस कुरामा हामी खुसी हुन्छौँ, यस कुरामा हामी आनन्दित हुन्छौँ। त्यति मात्र होइन, हामी यस कुरामा आनन्दित हुन्छौँ कि परमेश्वरले जब मलाई उहाँसँग मिलापमा ल्याउनु भयो आफ्नो पुत्रद्वारा, खालि मलाई उहाँसँग मात्र ल्याउनु भएन, खालि हाम्रो मिलाप परमेश्वरसँग मात्र होइन, हाम्रो मिलाप परमेश्वरका मानिसहरूसँग पनि भएको छ। यस कुरामा हामी आनन्दित हुन्छौँ। हामी चर्चमा यसरी भेला हुने कुरामा हामी आनन्दित हुन्छौँ, भजन गाउने कुरामा, प्रार्थना गर्ने कुरामा, वचन सुन्ने, प्रचार गर्ने कुरा, यी कुराहरूमा, बाइबल पढ्ने कुरामा हामी आनन्दित हुन्छौँ। विश्वासीहरूको भेलामा, सङ्गतिमा हामी आनन्दित हुन्छौँ। के तपाईँको आनन्द विश्वासीहरूको भेलामा छ? के तपाईँको आनन्द चर्चको समुदायसँग जोडिँदाखेरिको त्यो अवस्था, त्यो बेलामा छ? तपाईँ आफ्नो आनन्द कहाँ पाउनुहुन्छ? तपाईँ के को पछि आनन्द खोजिराख्नु भएको छ? के को पछि तपाईँ खुसी खोजिराख्नु भएको छ? के तपाईँले यस आनन्दलाई थाहा गर्नुभएको छ? यदि छैन भने हुनसक्छ तपाईँलाई सत्य के हो त्यो नै थाहा छैन। यदि तपाईँलाई पितासँगको आनन्द र पितासँग पिताको मानिस अथवा विश्वासीहरूसँगको त्यो सङ्गतिको आनन्द महसुस गर्नुभएको छैन भने हुनसक्छ तपाईँलाई सत्य के हो थाहा छैन। हुनसक्छ तपाईँले येशूलाई चिन्नु भएको छैन, येशू को हुनुहुन्छ भन्ने कुरामा तपाईँ गलत हुनुहुन्छ, सुसमाचारै तपाईँले सायद बुझ्नुभएको छैन। यदि त्यसो हो भने म तपाईँलाई आग्रहपूर्वक विन्ती गर्न चाहन्छु यस बिहान कि येशूको नाउँमा विश्वास गर्नुहोस्। यो अनन्तका येशू आजभन्दा 2000 वर्ष अगाडि हाम्रो पाप क्षमा निम्ति यस संसारमा आउनुभयो, उहाँ जिउनुभयो, मर्नुभयो, जीवित भयो, उठ्नुभयो, उहाँ मात्रै जीवन सुम्पिनु भयो भने तपाईँले पितासँगको सङ्गतिको आनन्द र विश्वासीहरूसँगको सङ्गतिको आनन्द महसुस गर्नुहुनेछ। यदि तपाईँले यी कुरा विश्वास गर्नु भएन भने, सुसमाचार बुझ्नु भएन भने, येशूलाई जान्नु भएन भने, तपाईँ हप्ते पछि सङ्गति आउनुहुन्छ, बस्नुहुन्छ, अरूले जे जे गर्छ नक्कल गर्नुहुन्छ, जयमसी बन्नुहुन्छ, गाउनुहुन्छ, फर्केर जानुहुन्छ, तर तपाईँको आनन्द पितासँगको सङ्गतिमा त हुँदैन, तपाईँको आनन्द विश्वासीहरूसँगको सङ्गतिमा हुँदैन, तपाईँको आनन्द संसारमै छ। तर तपाईँ यहाँ यस कारण आउँछ किनकि जानुपर्छ, परम्परा मानिसले के भन्छ भन्ने कुरामै अड्किएको छ, त्यसमै सीमित छ। यदि तपाईँले सत्यता बुझ्नुभएको छैन भने म तपाईँलाई आग्रहपूर्वक गिन्ती गर्न चाहन्छु कि येशूमा आउनुहोस्, येशूमाथि विश्वास गर्नुहोस्। तपाईँ क्रिस्चियन हुनुहुन्छ तर तपाईँले आनन्दको महसुस गर्नुभएको छैन, पितासँगको सङ्गतिको आनन्द र विश्वासीहरूसँगको सङ्गतिको आनन्द महसुस गर्नुभएको छैन भने हुनसक्छ तपाईँले विश्वासीहरूको सङ्गतिलाई अवहेलना गर्नुहुँदैछ, व्यवस्था गर्नुहुँदैछ, त्यस कारण तपाईँले आनन्दको महसुस गरिराख्नु भएको छैन। सायद तपाईँले प्रार्थना, सायद तपाईँले बाइबल अध्ययन, चर्च जाने कुराबाट तपाईँ टाढिनु हुँदैछ, त्यस कारण तपाईँले आनन्दको महसुस गरिराख्नु भएको छैन। र अन्तमा यदि तपाईँ यो आनन्द जुन आनन्द युहन्नाले महसुस गरेको थिए, यो आनन्द जुन युहन्नाले अरूहरूले महसुस गरेको चाहन्थे, यदि यो आनन्द तपाईँ र मैले महसुस गरेको छैनौँ भने हुनसक्छ तपाईँ र म पापमा छ, हुनसक्छ तपाईँ पापमा हुनुहुन्छ, तपाईँ पापमा जिइराख्नु भएको छ, सायद तपाईँ संसारसँगको सङ्गतिमा हुनुहुन्छ, सायद तपाईँले गलत सङ्गतहरू तपाईँले गरिराख्नु भएको छ। तपाईँले यदि यो सत्यतामा तपाईँले आफ्नो आनन्द पाउनुहुन्न भने सायद तपाईँले आफ्नो आनन्द गलत ठाउँहरूमा खोज्नुहुँदैछ, तपाईँले आफ्नो खुसी गलत ठाउँहरूमा खोज्नुहुँदैछ, सायद तपाईँले आफ्नो आनन्द करियरमा खोज्नुहुँदैछ होला, सायद तपाईँले आफ्नो आनन्द खेलकुदमा खोज्नुहुँदैछ होला, सायद तपाईँले आफ्नो आनन्द रुपियाँ पैसामा खोज्नुहुँदैछ, सायद तपाईँले आफ्नो आनन्द चलचित्रमा खोज्नुहुँदैछ, पहिरनमा खोज्नुहुँदैछ होला, सम्बन्धहरूमा खोज्नुहुँदैछ। तर म तपाईँलाई भन्न चाहन्छु ती सबै नक्कली बिलाएर जाने क्षणिक खुसी हुन्, क्षणिक आनन्द हुन्, त्यसले तपाईँलाई सन्तुष्टि बनाउँदैन, पूर्ण सन्तुष्टि दिँदैन, तपाईँलाई त्यसले पूर्ण रूपमा आनन्द बनाउँदैन। र तिनीहरूको पछि लागेर आफ्नो जीवनको बर्बादी नगर्नुहोस्, आफ्नो जीवनलाई खेर नफाल्नुहोस्। सो मित्रहरू, यस बिहानी म तपाईँलाई आग्रहपूर्वक विन्ती गर्न चाहन्छु कि तपाईँहरू येशूतर्फ फर्किनुहोस्, त्यो जीवनतर्फ फर्किनुहोस् जसले तपाईँलाई साँचो आनन्द दिन सक्नुहुन्छ। उहाँले तपाईँको मनलाई, तपाईँको हृदयलाई, तपाईँको सबै इच्छाहरूलाई सन्तुष्ट पार्न सक्नुहुन्छ। उहाँमा तपाईँ कहिले पनि निराश हुनुहुने छैन, किनकि येशू जीवनको त्यो अनन्त वचन हुनुहुन्छ र हामीलाई जीवन दिनलाई शरीरमा प्रकट हुनुभएको छ। आउनुहोस् हामी प्रार्थना गरौँ।